धन्यवाद तपाईँलाई भाइ, धन्यवाद तपाईँलाई भाइ सकरियन, र शुभ प्रभात मित्रहरू। निश्चय नै यस बिहानमा फेरि पनि यहाँ लस एन्जलसमा हुन पाउँदा राम्रो लाग्यो। यो महान सम्मेलन भन्दा अगाडि र एम्बेसी होटलमा आउने हप्ताको आउँदै गरेको सभामा म तपाईँहरू सबैलाई त्यहाँ हेर्ने अपेक्षा राख्दछु, र हामीहरू सबै हाम्रा प्रभु येशूलाई भेट्ने ठूलो अपेक्षामा छौँ। उहाँलाई त्यहाँ देख्नलाई, उहाँ त्यहाँ हुनुहुनेछ भने उहाँले प्रतिज्ञा गर्नुभयो, जहाँ दुई वा तीनजना भेला भएका थिए उहाँ त्यहाँ हुनुहुनेछ। र म पक्का छु कि म यहाँ माथि सभाघरमा आउँदै गर्दा मैले उहाँलाई यस बिहानमा भेटे, जब सबै मानिसहरू ठूलो अपेक्षाका साथ बिहानको नास्ता र बोल्नको लागि पर्खिरहेका थिए, र यहाँ तपाईँहरूसँग र रेडियोका श्रोताहरूसँग भेला हुन असल छ। यहाँ धेरैजना छन् तिनीहरू, म तल अर्को तल्लामा जानु पर्थ्यो र केही मानिसहरूसँग बोल्नु पर्थ्यो, र यति धेरै अनुरोधहरू देखे, हृदयको समस्या र तिनीहरूको शारीरिक विभिन्न रोगहरू, र यहाँ अब हामी बिरामी र दुखीहरूको निम्ति प्रार्थना गर्नको लागि छौँ। जसै म भर्याङको माथि पुगे, म अहिले बुढो सज्जनलाई हेर्दैछु। उहाँ म कहाँ आउनुभयो र भन्नुभयो, भाइ ब्रनाम वर्षौं पहिले उहाँले भन्नुभयो कि उहाँलाई मुटुको समस्या यति नराम्रो थियो कि उहाँ तिनीहरूले उहाँ मर्नेवाला हुनुहुन्छ भनी सोचेका थिए, र उहाँको निम्ति प्रार्थना भयो अनि परमेश्वरको अनुग्रहले उहाँलाई निको पार्नुभयो, र उहाँ यस बिहान यहाँ हुनुहुन्छ। उहाँको 80 वर्षको उमेरतर्फ बढ्दै हुनुहुन्छ, बस आनन्द मनाउँदै हुनुहुन्छ, त्यसैले त्यसले हामीलाई नयाँ आशा लिने बनाउँछ। र अब पक्कै पनि मानिसहरूको प्रार्थनाको लागि रेडियोको भूमिमा अनुरोध गर्दैछु, र यहाँ पनि मैले यो सभा छोडेपछि म युरोप जाँदैछु, तल अफ्रिका र वरिपरि सभाहरूमा, र यो एउटा दर्शनबाट भएको हो, त्यसैले यो त्यहाँ एउटा महान सभा हुनेवाला छ, म निश्चित छु, र वर्षौंसम्म मलाई प्रभुले फर्केर आउनको निम्ति चाहनुहुन्छ भने महसुस गरे। सानो विनम्रतापूर्वक नम्र सेवकाई जुन उहाँले मलाई दिनुभयो, मलाई लाग्दैन कि उहाँले अझै पनि त्यहाँ पूरा गर्नुभएको छ। यस्तो देखिन्थ्यो कि त्यहाँ कतै एउटा प्राण छ जसलाई मैले सुसमाचारको जालीले समात्न सक्छु, जुन उहाँले मलाई मानिसहरूको निम्ति जाली दिनुभएको छ, ईश्वरीय चंगाईको बाटो, बिरामीहरूको निम्ति प्रार्थना गर्दै। र म निश्चय नै तपाईँको प्रार्थनाहरू चाहन्छु, दुवै यहाँ हुनुभएका मानिसहरू र उहाँहरू जो रेडियो श्रोतामा हुनुहुन्छ। बस एउटा पाठ लिएर प्रचार गर्न मसँग समय छैन, जुन म केही मिनट पछि यहाँ यो सभागृहमा अपेक्षा गर्दैछु, तर केवल तपाईँसँग केही क्षणको लागि बोल्नको लागि, परिचित हुनको लागि, र बाहिर देशमा भएका मानिसहरूका लागि म त्यहाँ बाहिर भएकाहरूका निम्ति प्रार्थना गर्न जानेछु तुरुन्तै, र तपाईँ यहाँ भएकाहरूका लागि पनि। म यी राम्रा नयाँ मित्रहरूलाई भेटेर साँच्चै नै खुसी छु, जसलाई मैले पहिले कहिल्यै भेटेको थिइनँ, बस यस बिहान मात्रै उहाँहरूसँग सम्पर्कमा आएको छु। हामीले अरू ठाउँहरूमा सेवा गरिरहेको बेलामा राम्रो समय बिताइरहेका छौँ। म अहिले धेरै बाहिर निस्किने गर्दिन, यो धेरै व्यस्त छ। हामीले केवल जेफरसनविल, इन्डियाना र ट्युक्सन, एरिजोनाको सड़क तातो राख्ने कोसिस मात्र गर्दछौ, जहाँ हामी केही वर्ष पहिले प्रभुको दर्शनद्वारा त्यहाँ बाहिर सरेका थियौं, जसले हामीलाई त्यहाँ बाहिर पठाउनुभयो। म कहाँ जाँदैछु थाहा थिएन, र तपाईँहरू धेरैजना यहाँ क्लिप्टनमा मैले छोडेर जानुभन्दा केही अगाडि मात्रै म तपाईँहरूसँग बोलेको थिएँ, र फिनिक्सको सभामा जुन दर्शन आएको थियो त्यसको बारेमा भनेको थिएँ। मैले 7 स्वर्गदूतहरू एउटा झुण्डमा देखे, र मलाई थाहा छ रेडियो श्रोताको लागि सायद तपाईँहरू धेरैजना फुल गोस्पलका हुनुहुन्न होला, र यो तपाईँको लागि थोरै रहस्यमय लाग्न सक्छ, जुन यो मेरो लागि हुनेछ। तर त्यहाँ जो कोही जसले केही कुरा व्याख्या गर्न सक्दछ, तपाईँले त्यसलाई कति पनि विश्वासद्वारा स्वीकार गर्नुपर्छ भन्ने छैन। यो कुराहरू हुन् जुन हामीले व्याख्या गर्न सक्दैनौ, जुन हामीले विश्वासद्वारा स्वीकार गर्नुपर्दछ। हामीले परमेश्वरलाई व्याख्या गर्न सक्दैनौ, कुनै मानिसले परमेश्वरलाई व्याख्या गर्न सक्दैन। उहाँ सार्वभौम हुनुहुन्छ, उहाँ महान र शक्तिशाली हुनुहुन्छ। हामी केवल यसलाई स्वीकार गर्दछौँ किनभने हामीलाई उहाँ त्यहाँ हुनुहुन्छ भन्ने थाहा छ, र त्यसपछि हाम्रो विश्वासद्वारा यसलाई स्वीकार गर्दा उहाँले हामीमा प्रतिक्रिया फर्काएर ल्याउनुहुन्छ पवित्र आत्माको बप्तिस्मा, जुन म बस केही क्षणमा परमेश्वरको बाटो वा आराधनाको स्थानको बारेमा तपाईँहरूसँग बोल्न जाँदैछु, र तपाईँले उहाँलाई आराधना गर्न सक्ने एकमात्र ठाउँ, उहाँले तपाईँलाई भेट्नुहुने एकमात्र ठाउँ, जसमा त्यहाँ एउटा मण्डली, एउटा स्थान, एउटा मानिस छ, ती सबै जसमा परमेश्वरले भेट गर्नुहुन्छ। र म आशा गर्छु कि परमप्रभुले तपाईँहरूको हृदयमा यो सन्देशको रूपमा आशिष दिनुहुन्छ। अब ट्युक्सनमा आउँदा यो अनौठो थियो, ती दर्शनहरूले तपाईँमा प्रभुको नाउँमा बोलिरहेका थिए, ती मध्ये एउटा पनि म याद गर्न सक्दिन। म कसैलाई सोध्नेछु यदि उहाँहरूले जुनै पनि बेलामा याद गर्न सक्नुहुन्छ भने, कि उहाँले जे सत्य छ त्यो भन्दा बाहेक अरू केही कहिल्यै भन्नुभएको थियो। यो सधैँ उही तरिकामा हुन्छ जस्तो उहाँले हुनेछ भनी भन्नुभएको हुन्छ र धर्मशास्त्र अनुसार उहाँ हामी कहाँ फर्केर आउनु पर्नेछ यस अन्तिम दिनहरूमा यस प्रकारको सेवकाईमा त्यो आत्माको बप्तिस्मा अन्य भाषाहरूमा बोल्ने र दिव्य चङ्गाई र त्यस्तै यी कुराहरू पछि हुनेछ। पेन्टिकोस्टल सन्देशको ढकनी त्यो हो जुन हामीले आज बोलिरहेका छौँ। यो ख्रिस्टको सेवकाई आफैले उहाँको मानिसहरूको बीचमा प्रतिरूपण गर्नुभयो। उही नै कामले जुन उहाँले उहाँ पृथ्वीमा हुँदा गर्नुभएको थियो उहाँको शरीर दुलै जो उहाँको हिस्सा हो उही नै काम गर्दैछ। श्रीमान र श्रीमतीको रूपमा वा राजा र रानी जुन विवाह समारोह भन्दा ठिक अगाडि हो। यो हप्ता प्रभुको इच्छा भए म त्यसमा केही बोल्न चाहन्छु यहाँ हाम्रो अभियानमा एम्बेसी होटलमा र यसलाई गर्ने मेरो विनम्र तरिकामा एक प्रकारले परिचित हुनुभयो। त्यो समय र घडी जुन हामी जिइरहेका छौँ यदि कुनै व्यक्तिलाई कुन बाटो जाने भनेर थाहा छैन भने के गर्ने वा कसरी फर्कने तपाईँ कति पनि विश्वासमा हिँडिरहनु भएको छैन। तपाईँ केवल अनुमान गर्दै हुनुहुन्छ र अनुमान आधिकारिक अख्तियार बिना अगाडि बढ्नु हो। त्यसैले यदि हामीले परमेश्वरले यस घडीमा के हुनेछ भन्नुभएको कुरा चिन्ने वास्तविक आधिकारिक अख्तियार पाएका छैनौँ भने हामी कसरी यो घडीको सामना गर्नेछौँ र हामीले यसलाई सामना गर्नुपर्छ। यो जानेर कि उहाँको वचनमा विश्वासद्वारा ती कुराहरू जुन अहिले हुनपर्नेछ र राष्ट्रहरूको अवस्था मानिसहरूको अवस्था मण्डलीको अवस्था र अन्य त्यस्तै हामीले त्यो जान्नु पर्दछ र त्यसपछि कसरी यसको सामना गर्ने भनेर। यदि तपाईँलाई यो कसरी गर्ने भनेर थाहा छैन भने तपाईँ केवल जस्तै हामीले बोलाउने गर्थ्यौं एक प्रकारले लापरवाही तरिकाले केवल भित्र उफ्रिने यो यहाँ हुनेछ भन्ने आशामा यो आशा गर्दै र त्यो आशा गर्दै र के यो हुनेछ। तर हामीले त्यसो गरेको परमेश्वरले चाहनुहुन्न। उहाँले यस दिन विषयमा के भन्नुभएको छ भनी हामीले जानेको चाहनुहुन्छ र त्यसपछि यसलाई विश्वासद्वारा प्राप्त गरेको चाहनुहुन्छ किनभने उहाँले यो त्यस तरिकामा हुनेछ भनी भन्नुभयो। तब हामी जान्दछौ कि तपाईँ सत्य हुनुहुन्छ किनभने तपाईँसँग यसको लागि कुनै व्यक्तिको वचन छैन। हामीले के गर्नुपर्छ भनी तपाईँले उहाँको वचन पाउनुभएको छ र हामी आशा गर्छौ कि हाम्रो स्वर्गीय पिताले यस हप्ता हामीलाई यो प्रदान गर्नुहुनेछ। अब म माफी चाहन्छु कि मैले केही क्षण अगाडि ट्युक्सनमा आउँदैछु भन्ने कुरालाई काटेको छु र मैले सोचे आफैमा कि यो मेरो जीवनको अन्त्य थियो। मैले सोचे कि कोही पनि कहिल्यै पनि त्यो परिस्थितिको आघात सहन सक्दैन जुन त्यस बिहानमा त्यस दर्शनमा भएको थियो करिब 10 बजे घरमा। त्यसपछि कहिल्यै जिउन बाँच्न सक्षम हुने छैन किन म ट्युसनमा आए मेरो छोरासँग प्रबन्ध गर्दै मेरी श्रीमती र छोराछोरीहरू म गएपछि उहाँसँग जानको लागि किनभने मैले सोचेको थिएँ यो मेरो अन्त्य हो र म फिनिक्समा र यो हुनुभन्दा अगाडि धेरै सभाहरूमा मैले तपाईँलाई यो कसरी हुनेछ भनी भनेको थिएँ। ठिक छ, केही महिना पछाडि म एक बिहान माथि सबिनो डाँडामा थिएँ जुन ट्युक्सनको ठिक उत्तरमा छ। म त्यहाँ माथि प्रार्थना गर्नको लागि गएको थिएँ र म प्रार्थना गर्दै गर्दा मैले मेरो हात माथि हावामा यसो भन्दै राखिरहेको थिएँ, पिता म प्रार्थना गर्छु कि तपाईँले मलाई कुनै तरिकाले सहायता गर्नुहुनेछ, मलाई बल दिनुहोस् यस घडीको लागि जुन मैले अहिले सामना गरिरहेको छु र यदि यस पृथ्वीमा मेरो काम सकिएको छ भने तब म तपाईँ कहाँ आउनु पर्दछ। र यो होइन कि म आएको म पछुत मान्छु तर मलाई थाहा छ कि तपाईँले मेरो परिवारको ख्याल राख्नुहुनेछ र म केवल यस घडीको लागि बल माग्दैछु र केही कुराले मेरो हातमा प्रहार गर्यो। अब रेडियो श्रोताहरू सायद मैले भनेको कुरा अनौठो देखिन सक्छ तर यो सत्य हो र परमेश्वर मेरो न्यायकर्ता हुनुहुन्छ। मैले मेरो हातमा हेरे र त्यहाँ एउटा तरवार थियो, हातको भागमा म्यान थियो र ह्यान्डल आफै मोतीले बनेको थियो र ह्यान्डलको भागमा सुनको जस्तो गार्ड जस्तो देखिन्थ्यो र चक्कु आफैमा यो एक प्रकारको चम्किलो जस्तो देखिन्थ्यो। ओ, यो वर्णक जस्तो केही वा सूर्यमा चम्किरहेको जस्तो थियो। अब यो बिहान करिब 10 वा 11 बजेको थियो, माथि एउटा डाँडाको टुप्पोमा। तपाईँले कल्पना गर्न सक्नुहुन्छ कि कसरी एउटा व्यक्तिले कि मलाई लाग्छ कि म मेरो दिमागमा ठिक छु त्यहाँ कतैबाट तरवार लिएर उभिरहेको महसुस गर्नुहुनेछ। मानिसहरू माइल र माइलसम्म त्यो तपाईँको हातमा समय रहनु भएको छ। मैले यसको बारेमा महसुस गरे, ब्लेड लिए र पछाडि र अगाडि हलाए र किन यो एउटा तरवार थियो। मैले चारैतिर हेरे, मैले भने ठिक छ अब त्यो कहिले कसरी हुन सक्छ, यहाँनिर म उभिरहेको छु ठिक छ यहाँनिर र माइलदेखि माइलसम्म वरिपरि कोही पनि छैन अनि त्यो कहाँबाट आयो? र मैले भने ठिक छ, मलाई लाग्छ सायद यो प्रभुले मलाई यो नै मेरो अन्तिम समय भनिरहनु भएको छ। र एउटा आवाज बोल्यो र भन्यो, यो परमप्रभुको तरवार हो। र मैले सोचे ठिक छ, एउटा तरवार, त्यसपछि यो एउटा राजाको जस्तै योद्धाको लागि। तपाईँलाई थाहा छ कसरी तिनीहरूले बेलायत र भिन्न ठाउँहरूमा कस्तो गर्ने गर्थे? मैले सोचे त्यो त्यसैको लागि थियो, योद्धाको लागि। र मैले सोचे ठिक छ, सायद मैले मानिसहरूमा हात राख्नुपर्ने थियो वा मसँग सबै प्रकारका थिए। मानव दिमाग सबै गडबड हुन सक्छ, तपाईँलाई थाहा छ, तपाईँलाई थाहा छैन, हाम्रो दिमाग सीमित छ, उहाँ असीमित हुनुहुन्छ। त्यसैले र जस्तो म थिए यो, त्यसपछि यसले मेरो हात छोड्यो र मलाई थाहा थिएन यो कहाँ गयो, केवल गायब भयो। किन यदि एउटा व्यक्तिले थोरै आत्मिक कुराहरूको बारेमा जानेको थिएन भने तपाईँ त्यसरी पागल बन्नुहुन्छ। तपाईँ त्यहाँ उभिरहनु भएको छ के भयो भनेर सोच्दै, र उहाँले भन्नुभयो, दर्शन तिम्रो अन्तिम समय होइन, यो तिम्रो सेवकाईको लागि हो। त्यो तरवार वचन हो, सात मोहरहरू खोलिनेछ, त्यसको रहस्यहरू। र त्यसपछि दुई हप्ता पश्चात वा दुई महिना त्यस्तै, त्यसपछि म मित्रहरूको समूह सहित माथि डाँडामा थिए जब यो सबै भएको थियो। सात स्वर्गदूतहरू जतिको स्पष्ट रूपमा तपाईँ यहाँ उभिरहनु भएको छ, स्वर्गबाट झरेर तल आए। डाँडामा भएको चट्टान गुल्टियो र डाँडाबाट तल झर्यो र त्यहाँ उभिरहेका मानिसहरू कराउँदै र जाँदै थिए, तपाईँलाई थाहा छ, र जताततै धुलो उडिरहेको थियो। र जब यो भयो, उहाँले भन्नुभयो, आफ्नो घर फर्क, अब हरेक स्वर्गदूत सात मोहरहरू मध्येको एक मोहर हुनेछ, जुन यो टेपमा छ, र यो पुस्तक चाँडै नै बाहिर आउनेछ। अहिले यो एक प्रकारले व्याकरण गरिएको छ, जस्तो तपाईँलाई थाहा छ, मेरो व्याकरण धेरै राम्रो छैन र मानिसहरूले बुझ्न, तपाईँ केवल मलाई प्रेम गर्ने र मेरो व्याकरणमा कसरी बुझ्ने भन्ने मानिसहरू हुनुपर्दछ। तर केही धर्मशास्त्रीहरूले यसलाई मेरो लागि व्याकरण गर्दै हुनुहुन्छ र सबै निकाल्दै, ठिक छ, सायद मैले त्यहाँ गलत शब्द भनेको थिएँ होला, मलाई यो थाहा समेत थिएन। त्यसैले मैले कोही हाँसिरहनु भएको सुने, त्यसैले मलाई लाग्यो व्याकरण सही थिएन होला। तर डचम्यानले जस्तै तपाईँले मलाई मैले भनेको कुराको अर्थको लागि लिनुहोस्, न कि मैले भनेको कुराको लागि, हुन सक्छ। र अब यो मात्रै तीन मिनट बाँकी छ, मलाई भनिएको छ कार्यक्रमको समापनमा। अब तपाईँ रेडियोमा भएको प्रिय मानिसहरू र तपाईँ श्रोताहरू जो बिमार र खाँचोमा हुनुहुन्छ, हामीले बिरामीहरूको निम्ति अहिले प्रार्थनाको वचन गर्दै गर्दा के तपाईँ केवल एक अर्कामा हात राख्नुहुन्छ? अहिले अब यसुले भन्नुभयो, मण्डलीलाई उहाँको अन्तिम आज्ञा, विश्वास गर्नेहरूमा यी चिन्हहरू हुनेछ, तिनीहरू विश्वास गर्नेहरू, यदि तिनीहरूले आफ्नो हात बिरामी माथि राखे भने तिनीहरू निको हुनेछन्। प्रिय स्वर्गीय पिता, हामीहरू आज बच्चाहरू जस्तै हौ, तपाईँले गर भन्नुभएको कुरा हामी पालना गर्दैछौ। हामीहरू यी सबै टेलिफोनको अनुरोधहरूमा हात राख्दैछौ। तपाईँले तिनीहरूलाई त्यहाँ बाहिर भूमिमा देख्नुहुन्छ, कसरी तिनीहरू खाँचोमा छन्, पीड़ा भोगिरहेका छन्। तपाईँले यहाँ भएका तिनीहरूलाई देख्नुहुन्छ जो खाँचोमा कष्टमा छन्, र हामी तपाईँमा तिनीहरूलाई सुम्पिन्छौ। प्रिय परमेश्वर, तपाईँले भन्नुभएको तपाईँको वचनमा विश्वास सहित विश्वास गर्नेहरूमा यी चिन्हहरू हुनेछन्, यदि तिनीहरूले बिमारहरूमा हात राखे भने तिनीहरू निको हुनेछन्। यसलाई प्रदान गर्नुहोस् प्रभु येशु ख्रीष्टको नाउँमा, आमेन। धन्यवाद भाइ सकरियन, फेरि पनि प्रसारणमा आउन पाउनु पक्कै पनि ठूलो सौभाग्य हो। रेडियोमा हुनुभएका केही हाम्रा मित्रहरूसँग बोल्नको लागि, यहाँ उपस्थित हुनुभएकाहरूका लागि पनि, र हामी निश्चय नै यो निमन्त्रणा तपाईँलाई विस्तार गर्दैछौ। भोलि दिउँसोमा एम्बेसी होटल आउनको निम्ति, प्रार्थना गरिनको निम्ति, र त्यो मात्रै होइन तर उहाँहरूलाई ल्याउन जो पापी हुनुहुन्छ र तिनीहरू जो विश्वासमा पछि हट्नु भएको छ। यदि हामीले केवल बिरामीहरूको निम्ति प्रार्थना गर्छौं र परमेश्वरले निरन्तर रूपमा ठूला आश्चर्यका कामहरू गरिरहनु भएको देख्दछौं, तर त्यो दोस्रोमा हो, मुख्य कुरा परमेश्वरको आत्माले भरिएर बचाइनु हो। जुन म यहाँ केही क्षणमा तपाईँहरूको माझमा बोल्न जाँदैछु, र हामी कसरी परमेश्वरको आत्माले भरिनु पर्दछ भन्ने कुराको लागि पर्याप्त छ। र ईश्वरीय चङ्गाईले सामान्यतया मानिसहरूको ध्यान खिच्दछ र तिनीहरूलाई परमेश्वरको उपस्थितिमा ल्याउँदछ। जब परमेश्वरले केही गर्नुहुन्छ जुन तिनीहरूलाई थाहा छ कि ठिक छ, यो बुझिएको छैन, यो कसरी गरिन्छ भने हामीले यान्त्रिक रूपमा देखाउन सक्दैनौँ। परमेश्वरले यो उहाँको आफ्नै महान तरिकामा गर्नुहुन्छ, त्यसपछि त्यसले मानिसहरूको ध्यान आकर्षित गर्छ, यो जान्नको लागि कि त्यहाँ कहीँ शक्तिको उपस्थिति छ जसले केही गर्न सक्दछ जुन मानिसको समझभन्दा बाहिर छ र जसले तिनीहरूलाई परमेश्वरको थुमालाई हेर्नको निम्ति प्रेरित गर्दछ। र सधैँ ईश्वरीय चङ्गाई मलाई भनिएको छ र म विश्वास गर्छु आफैमा कि लगभग 60 बीचमा सायद र 70% हाम्रो प्रभुको सेवकाई ईश्वरीय चङ्गाईमा थियो र उहाँले त्यो मानिसहरूलाई आकर्षित गर्नको लागि गर्नुभयो। त्यसपछि जब तिनीहरू त्यहाँ थिए उहाँले भन्नुभयो, म उही हुँ भने तिमीहरूले विश्वास नगरेसम्म तिमीहरू आफ्ना पापमा नाश हुनेछौ। अब ईश्वरीय चङ्गाई एउटा ठूलो चित्रको कार्ड मात्रै हो मानिसहरूलाई प्रभु येशूतर्फ हेर्ने बनाउनको निम्ति। र डाक्टर एफएफ बोसवर्थ, जो तपाईँहरू मध्ये धेरै हुनुहुन्छ, उहाँसँग एक मित्र हुनुहुन्थ्यो र उहाँले चिन्नुहुन्थ्यो र एउटा जवान सेवकको नाताले उहाँको सेवकाई मेरो लागि एकदमै महत्वपूर्ण थियो। म मेरो सभाहरूबाट सुरु गरे र म भाइ बोसवर्थ कहाँ दौडेर गए। उहाँले भन्नुहुन्थ्यो, ईश्वरीय चङ्गाई यो अहिले एउटा कच्चा सानो बनाई हो। उहाँले भन्नुभयो, ईश्वरीय चङ्गाई माछाको अङ्कुशेको चारा हो। भन्नुभयो, तपाईँले कहिल्यै पनि माछालाई अङ्कुशे देखाउनु हुँदैन, तपाईँले उसलाई चारा देखाउनुहुन्छ र त्यसपछि ऊ चारोको पछि लाग्छ र अङ्कुशेमा जान्छ। त्यसैले हामीले गर्न खोजेको त्यही नै हो। त्यो हाम्रो उद्देश्य मानिसहरूलाई प्रभु येशू ख्रीष्टमा ल्याउनु हो र उहाँ हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ। त्यसैले यदि उहाँ विगतका दिनहरूमा चङ्गाईदाता हुनुहुन्थ्यो भने उहाँ आज पनि चङ्गाईदाता हुनुहुन्छ। रेडियोमा भएका बिरामीहरूको निम्ति प्रार्थना गर्नुभन्दा अगाडि मात्र एउटा व्यक्तिगत गवाही भन्छु। यो केही दिन अघि थियो, म माथि एउटा डाँडामा बसिरहेको थिएँ जहाँ एउटा महान घटना घटेको थियो। त्यहाँ 15 वा 20 जना दाजुभाइहरूको अगाडि त्यहाँ जहाँ परमप्रभुको स्वर्गदूत त्यहाँ तल आउनुभयो र ठूलो ज्योति एउटा धुमकेतु जस्तै उड्दै पहाड़हरूबाट वरपर फुट्दै र चट्टानहरू 200 फिटसम्म उडिरहेको थियो वा त्योभन्दा बढी। त्यहाँ पारी रूखहरूको टुप्पो काट्दै थियो र म ठिक यसको मुनि उभिरहेको थिएँ र यो हुनुभन्दा केही महिना अगाडि मैले उहाँहरूलाई भनेको थिएँ यो त्यहाँ हुनेछ र के घटना घट्नेछ। स्पष्ट रूपमा यो एक दिन अगाडि भनिएको थियो र यी सबै पुरुषहरू ट्रक र सबै कुराहरूको मुनि दौडिरहनु भएको थियो, यसबाट टाढा जाने कोसिस गर्दै हुनुहुन्थ्यो। के घटना भएको छ त्यो उहाँहरूलाई थाहा थिएन र ठिक यस पश्चात तुरुन्तै के हुनेछ भनी उहाँले बोल्नुभयो र भन्नुभयो, त्यहाँ यो निश्चित चट्टानमा बसिरहेको ठिक जहाँ उहाँ देखा पर्नु भएको थियो मेरो एउटा मित्र हुनुहुन्थ्यो जो हामीसँग हुनुहुन्थ्यो जुन मिनेसोटाबाट तल आएको थियो। उहाँका मानिसहरू यस बिहानमा यहाँ हुनुहुन्छ र म निश्चित छैन तर उहाँ सायद यहाँ कुनै अरू तलामा हुन सक्नुहुन्छ। त्यो डोनाभन वेट्स थियो र एउटा राम्रो जवान साथी थियो, एउटा लुथरन जसले भर्खरै आफ्नो जीवन ख्रिस्टलाई दिनुभयो र आत्माले भरिनु भएको थियो। अति नम्र जर्मन केटा, करिब 30 वर्षको परिवार, 2 वा 3 वटा बालबच्चा भएको। उहाँ तल ट्युसनमा मसँग छिमेकी हुनकै लागि सर्नुभयो, जहाँ 300 वा 400 छिमेकी हुनको लागि आउनुभयो। त्यसैले उनले र त्यस्ता छिमेकीहरू पाएकोमा म खुसी छु। उहाँहरूले मलाई दक्षिण अफ्रिकाबाट पछ्याउनु भयो र जताततैबाट बस नजिक हुन र देख्नको लागि मसँग रहन र परमप्रभुको आनन्दमा रमाउन। यति एउटा नम्र मित्र, मैले उहाँलाई कहिल्यै पनि ध्यान दिएको थिइनँ। निसन्देह मैले चिनेका र संगत भएका मानिसहरू मेरो आफ्नै दाजुभाइ बहिनी जस्तै छन्। म उहाँहरूलाई हेर्छु र हेर्छु कि यदि मलाई लाग्छ कि उहाँहरू रेखाबाट बाहिर निस्कदैछन् र उहाँहरूलाई बाहिर एकातर्फ लान्छु र तिनीहरूसँग कुरा गर्छु किनभने म उहाँहरूलाई प्रेम गर्छु। हामी महिमामा सँगै बस्न चाहन्छु र कहिलेकाहीँ सायद सभाहरूमा तपाईँ सोच्नुहुन्छ म तपाईँको अगाडि कठोर बोल्छु, त्यो यहाँबाट होइन। त्यो यसकारणले होइन कि मैले तपाईँलाई प्रेम गर्दिन, तर यो मेरो हृदयबाट आएको हो किनभने म यो केवल एउटा तरिका हुनुपर्छ। त्यहाँ केवल एउटा मात्रै बाटो छ परमेश्वरलाई सेवा गर्ने र त्यो र हामी उहाँको बाटोमा रहनै पर्छ, चाहे हाम्रो विचार जेसुकै किन नहोस् उसको बाटो। र मैले डोनाभनलाई याद गरे, उहाँको कानको दाहिने टुप्पोमा त्यो सुनिएको थियो, सायद 3 गुणा आकारको थियो र एकदम रातो देखिएको थियो। ठिक छ, सायद त्यो सोच्दा त्यहाँ मरूभूमिमा केही दिनहरूको लागि त्यहाँनिर जहाँ हामी पुगेका थियौं, हुनसक्छ उहाँको कानमा केही सिउडी थियो होला, तर उहाँको हात समातेर मैले त्यो क्यान्सर हो भनी थाहा पाए। त्यसैले मैले डोनाभोनलाई भने, मैले भने, डोनाभोन के तपाईँ कहिलेदेखि त्यो तपाईँको कानमा छ? केवल एक प्रकारले उहाँलाई फाल्नको लागि मलाई थाहा थिएन जस्तो गरी भने, मैले भने यो त्यहाँ भएको कति समय भयो डोनाभोन? उहाँले भन्नुभयो, भाइ ब्रनाम करिब 6 महिनासम्म, उहाँले भन्नुभयो। मैले भने तपाईँले मलाई किन यो उल्लेख गर्नु भएन? उहाँले भन्नुभयो, ओ तपाईँ यति व्यस्त देखेर, भन्नुभयो, मलाई यो गर्न मन लागेन, भन्नुभयो। मैले त्यस बेलामा सोचेको थिएँ कि सायद कुनै समय प्रभुले तपाईँलाई भन्नुहुनेछ, त्यसैले मैले भने कि तपाईँलाई थाहा छ यो के हो? उहाँले भन्नुभयो, मसँग एउटा राम्रो विचार छ। मैले भने त्यो सही हो। र दोस्रो बिहान त्योभन्दा बढी होइन, केटाको हात समातेर दोस्रो बिहान उहाँको कानमा दाग समेत थिएन, यो पूर्ण रूपले हराएको थियो। धेरै पटक हामीले प्रयास गर्छौँ र यो त्यो पाउने कोसिस गर्छौँ, वा हेर्नुहोस्, यो यी चिन्हहरूले विश्वासीलाई पछ्याउनेछन्। यसले यो भनेन, यदि तिनीहरूले बिरामीहरूको निम्ति प्रार्थना गरे भने, यदि तिनीहरूले बिरामी माथि हात राखे भने तिनीहरू निको हुनेछन्। हामीमा विश्वास हुनु पर्दछ, आफैमा हामीले के गरिरहेका छौँ त्यसमा। ठिक छ, त्यसैले अब डोनाभोन सायद यहाँ हुनुहुन्छ, तपाईँले उहाँलाई भेट्नुहुनेछ, उहाँ यहाँ हुनुहुनेछ। यदि उहाँ आज बिहान यहाँ हुनुहुन्न भने कुनै तल्लामा हुनुहुन्छ होला, तपाईँले उहाँलाई भेट्नुहुनेछ र उहाँलाई गवाही थाहा हुनेछ। र मैले यो भन्दा बढी के भन्न सक्छु र? म विश्वास गर्छु कि लुका वा योहन्ना एउटाले भनेका थिए कि संसारले सक्दैन पक्रन, यस अन्तिम दिनहरूमा उहाँले मानिसहरूको माझमा के गर्नुभयो भने लेख्न सकिने पुस्तकहरू समावेश गर्दछ। कसरी बिरामीहरू निको पारिए, रक्सी पिउनेहरूले छुटकारा पाए, हजारौंको संख्यामा र सबै खालका रोग र पीड़ाहरू। अब तपाईँ बाहिर रेडियोमा हुनुहुनेहरू, साथै यहाँ, म यहाँ अहिले धेरै मुठीभरको अनुरोधहरू समातिरहेको छु जुन आज बिहान फोनबाट आएको थियो। हामी यहाँ भएको दिनदेखि निरन्तर घण्टी बजिरहेको छ र त्यसैले हामी 196 अनुरोधहरू फोन मार्फत यस बिहान आएको छ जबदेखि हामी यहाँ छौँ। त्यसैले आउनुहोस्, हामी सबै प्रार्थनामा सामेल हौ। तपाईँ जहाँ कहीँ पनि हुनुहुन्छ देशमा, एक अर्कामा आफ्नो हातहरू राख्नुहोस्। यदि तपाईँ विश्वासी हुनुहुन्छ भने, यदि हुनुहुन्न भने तपाईँको हात बाइबल वा त्यहाँ केहीमा राख्नुहोस् जब हामी यहाँ र त्यहाँ प्रार्थना गर्दै गर्छौँ। प्रिय स्वर्गीय पिता, डोनाभोन वर्ड्सको सानो गवाई बस हजारौं मध्येका एक प्रभु, कि तपाईँले यदि अनुग्रही रूपमा, म प्रार्थना गर्दछु कि तपाईँले यहाँ र रेडियोको भूमिमा भएका मानिसहरूको तल हृदयमा हेर्नुहुनेछ र तिनीहरू सबैजना चङ्गाई भएको होस्, दुष्टले तिनीहरूलाई छोडेको होस् र तिनीहरूले आफ्ना सबै दुःखबाट छुटकारा पाएका हुन्। प्रदान गर्नुहोस् पिता, तपाईँको पुत्र येशु ख्रीष्टको नाउँमा हामी यो माग्दछौँ, आमेन। ठिक छ, यो मेरो लागि यस बिहान माथि यहाँ 3 पटक हो मेरो, र तपाईँलाई थाहा छ हामीलाई भर्खर भनियो कि लगभग 12 मा 14 मिनट वा केही त्यस्तैमा भवन खाली गर्नुपर्छ, र व्यवस्थापनले भन्यो अर्को तल्लामा त्यहाँ को हुनुहुन्छ र उहाँहरूले कुनै खाना खुवाउन सक्नुहुन्न, हाम्रो खाना लम्बियो, हामीसँग धेरै पाठ्यक्रमहरू छन्, तपाईँलाई थाहा छ। त्यसैले हामी धेरै धेरै खुसी छौँ कि हामीसँग यो महान आत्मिक असल भोजनको जयन्ती छ, जस्तो म यो भन्न रुचाउँछु। यी असल मानिसहरूको झुण्डमा यस बिहान यहाँ म उल्लेख गर्न चाहन्छु कि हामी फेरि सेवाहरू भोलि दिउँसो एम्बेसीमा, अब हामीहरू त्यहाँ बिरामीहरूको निम्ति प्रार्थना गर्नेछौँ र परमेश्वरले हामीलाई भेट्नुहुनेछ भनी अपेक्षा गरिरहेका छौँ। र म मेरो भाग, मेरो सेवकाई यस सभालाई सफल बनाउनको लागि हामीले गर्न सक्ने सबै दिन आएको हुँ। सफल यस हेतुले होइन कि यो हाम्रो सभाहरू, तर येशु ख्रीष्टलाई मानिसहरूले भेटाउने सफलता हो, त्यो नै सफलता हो। कुनै पनि सभा, चाहे हामीले परमेश्वरको जतिसुकै प्रशंसा गरे पनि, जतिसुकै महान कामहरू उहाँले गर्नुभएको हामीले देखे तापनि, कति पटक उहाँले हामीलाई आत्मामा बोल्नुभयो र अन्य त्यस्तै, जबसम्म त्यहाँ केही कुरा पूरा हुँदैन, केही प्राणहरू राज्यमा ल्याइन्छ। र भाइ सकरियनले भर्खरै एउटा वास्तविक भनाई गर्नुभयो, हामी जिइरहेका यी दिनहरूको बारेमा उहाँले के सोच्नु भएको थियो। म साँच्चै नै त्यो विश्वास गर्छु कि सम्पूर्ण हृदयले कि हामी बस समापनको घडीमा जिइरहेका छौँ। केवल साँझको छायामा सूर्य धेरै अगाडि बढिसक्यो र जब हामीले ती कुराहरू भइरहेको देख्छौ जुन तरिकामा आज भइरहेको छ? किन अर्को पुस्ताले के ल्याउला भनी भन्न गाह्रो छ। केही दिन अगाडि केवल मलाई तपाईँलाई सानो भित्रको केही दिन दिनुहोस्। तिनीहरूले एरिजोना भरिका सबै विद्यालयमा विश्लेषण गरे जहाँ म बस्छु। तिनीहरूले बालबालिकाहरूलाई अन्जानमा तिनीहरूलाई मानसिक जाँच दिए र अनुमान गर्नुहोस् के भयो। उच्च माध्यमिक विद्यालयहरू र व्याकरण विद्यालयहरू सहित त्यहाँ 80% बच्चाहरू मानसिक कमजोरीबाट ग्रसित थिए। ती मध्ये 70% टेलिभिजन दर्शकहरू थिए। हेर्नुहोस् दुष्टहरू, ती केवल हामीमा चिप्लिए र हामी गर्दैनौ। तपाईँलाई अचम्म लाग्छ यो किन आउँछ। तपाईँले परमेश्वरको आवाजले यसको विरुद्धमा कराइरहेको सुन्न सक्नुहुन्छ र यद्यपि यहाँ हामी आफैलाई यसमा जालमा फसेको पाउँछौ। म तपाईँलाई चकित पार्ने कुरा दिन्छु। हेर्नुहोस्, मलाई प्रभु प्रभु भन्ने सबै प्रवेश गर्ने छैन, तर त्यो जसले मेरो पिताको इच्छा पूरा गर्दछ, उहाँको इच्छा उहाँको वचन हो। हामी धेरै धार्मिक हुन सक्छौ, महान समय बिताउन सक्छौ, कराउन उफ्रिन सक्छौ यी सभाहरूमा जुन हामी म आलोचनात्मक बन्न चाहन्न, तर मैले परमेश्वरलाई गर्नुपर्ने एउटा कर्तव्य छ र त्यो कर्तव्य इमानदार हुनु हो र उहाँले मैले भनोस् भनी चाहेको कुरा भन्नु हो। र म निश्चित रूपमा क्यालिफोर्निया अध्यायको लागि आभारी छु जसले मेरो विश्वासमा मलाई सहन गर्नुभएको छ। यदि मैले मेरो विश्वास बोलिनँ भने म पाखण्डी हुन्छु र म तपाईँको अगाडि इमानदार समेत हुँदिन। र यदि म तपाईँसँग इमानदार हुन सक्दिनँ भने कसरी म परमेश्वरको अगाडि इमानदार हुन सक्छु? किनकि म तपाईँलाई देख्छु र तपाईँसँग बोल्छु। अवश्य पनि हामी गर्छौ, परमेश्वर पनि, तर हामी वास्तवमै इमानदार र एक अर्काप्रति सच्चा हुनु पर्दछ। हामी पक्कै पनि एउटा भयानक युगमा छौ। र के तपाईँले कहिले रोक्नु भएको छ? केवल तपाईँलाई मैले एउटा सानो विश्लेषण दिनेछु। मलाई प्रभु प्रभु भन्ने सबै यहाँ प्रवेश गर्ने छैन, तर मेरो पिताको इच्छा पालन गर्ने मात्रै जानेछ। यसुले पृथ्वीमा भन्नुभयो, मानिस रोटीले मात्र होइन तर हरेक वचनले बाँच्दछ। हरेक वचन, अहिले र पहिले मात्रै होइन, एउटा वचन तर हरेक वचनले। यो एउटा वचन अविश्वास गरियो परमेश्वरद्वारा, परमेश्वरको आज्ञाहरूद्वारा। त्यसले मृत्यु, शोक र हरेक बिमार र हृदय दुखाइ ल्यायो। परमेश्वरको वचनमा चुकेको हुनाले एउटा वचन, यदि उसले पुरै जातिलाई मृत्युमा लग्यो भने एउटा गल्ती, एउटा वचन अविश्वास गर्नाले निश्चय नै पक्कै पनि। तर उहाँले यो हुनेछ भनी भन्नुभएको थियो। सैतानले भन्यो निश्चय नै यो हुने छैन, तर यो भयो। त्यसैले हामीले परमेश्वरको हरेक वचनलाई पालन गर्नुपर्दछ। र यदि मानव र सबै यी दुःखहरू र कुराहरू जुन मानव जातिमा गयो गलत अर्थ लगाएर या एउटा वचनलाई गलत विश्वास गर्दा कसरी एउटालाई छुट्टाएर हामी फर्केर जाँदैछौ? यदि यसले यो सबै मूल्य चुकाउने बनाउँदछ भने यहाँसम्म कि उहाँको पुत्रको जीवन समेत, धेरैजना बोलाइएका छन्, थोरै चुनिएका छन्। धेरैजना बोलाइएका छन्, थोरै चुनिएका छन्। म यसबाट पाठ लिन सक्दिन, तर किनकि हामीसँग समय बाँकी छैन, तर केवल तपाईँसँग केही छोड्नको निम्ति आउनुहोस्। हामी सोचौ, म एक दिन भाइ सकरियनसँग गए जहाँ उहाँहरूले गाई वस्तुलाई शङ्कर गर्दै हुनुहुन्थ्यो, र मैले त्यो जुन प्रयोगशालामा देखे जहाँ भाइ सकरियनले मलाई लानुभयो, तिनीहरूले गोरुको शुक्रको किटलाई डुबाएर राखे केही समयको लागि, एउटा सानो यन्त्र जस्तै, एउटा सल्काको डाँट, र त्यो शुक्रकिटको गुच्छा लिए र यो सिसाको मुनि राखे जसले यसलाई सयौं गुणा आवर्धन गर्यो, र त्यहाँ सानो जीवाणु उफ्रिरहेको थियो त्यस शुक्रकिटमा, जुन हामीलाई थाहा छ कि जीवाणु पुरुषबाट आउँछ र अण्डा महिलाबाट आउँछ। र मैले त्यहाँ रसायन शास्त्रीलाई सोधे, मैले भने केले त्यसलाई सानो उफ्रिने बनाएको छ? उहाँले भन्नुभयो त्यो साना गोरु र बाछाहरू, बुझ्नुभयो? र मैले भने त्यो सानो थोपामा? उहाँले भन्नुभयो हो। मैले भने सायद त्यसो भए पुरा वीर्यमा त्यहाँ 10 लाख जस्तो होला। उहाँले भन्नुभयो ओ हो, बुझ्नुभयो? अब नजिकबाट हेर्नुहोस्, अब जब यो महान कुरा हुन्छ, त्यहाँ एउटा अण्डा छ जसले त्यो 10 लाख जीवाणु मध्ये एउटा जीवाणुलाई कुरिरहेको हुन्छ, र त्यहाँ कसैले पनि भन्न सक्दैन त्यो कुन जीवाणु हो त्यो वा त्यो कुन अण्डा हो। यदि तपाईँले प्राकृतिक जन्मलाई हेर्नुहुन्छ भने यो कन्याको जन्म भन्दा बढी रहस्यमय छ, किनभने यो वीर्यमा त्यहाँभित्र एउटा छ जुन जिउनको लागि पूर्व निर्धारित छ र बाँकी रहेकाहरू मर्नेछन्। यो पहिलोवालाले भेट्ने होइन, यो त्यो पहिलोवाला हो जो अण्डा सँगै आउँदछ। हुनसक्छ अण्डा शुक्रकीटको पछाडिबाट वा शुक्रकीटको बीचबाट उठेको हुन सक्छ। जीवाणुले पनि त्यस्तै गर्न सक्छ। अण्डाले जीवाणु अण्डामा जान्छ र त्यसबाट साना पुच्छरहरू खस्छ र त्यहाँनिर मेरुदण्ड सुरु हुन्छ। त्यहाँ पुरा भारमा केवल एउटा मात्र छ, 10,00,000 जो सफल हुन जाँदैछ, मात्रै एउटा, र त्यो अज्ञात शक्तिले मानिसमा निर्धारण गर्दछ। अझै पनि हरेक उस्तै हुन्छ, ती हरेक जीवाणुहरू उस्तै हुन्छ, उस्तै नै पशुमा पनि हुन्छ, उही कुरा मानिसमा पनि हुन्छ। यसले नै निर्धारण गर्छ कि यो केटा केटी रातो शिर भएको, कालो शिर भएको वा जे केही पनि, यो परमेश्वरले निर्धारण गर्नुहुन्छ। तिनीहरू सबै उस्तै देखिन्छ प्राकृतिक रूपमा, तर त्यहाँ एउटा हुन्छ जसलाई जीवनको निम्ति नियुक्त गरेको हुन्छ। 10,00,000 अझै पनि ती सबै उस्तै छन्। जब इजरायलले मिश्रलाई छोडेर निस्क्यो, त्यहाँ करिब 20,00,000 मानिसहरू एकै पटकमा निस्केका थिए। ती हरेकले अगमवक्ताको सन्देश सुने, हरेकले आगोको खामो देखे, तिनीहरू सबैले मोसामा बप्तिस्मा लिए लाल समुद्रमा, तिनीहरू सबैजना आत्मामा कराए, खैजडी बजाए र किनारको माथि र तल उफ्रिए, मरियम सँगै जब मोसाले आत्मामा भएर गीत गाए, तिनीहरू सबैले एउटै आत्मिक चट्टानबाट पिए, तिनीहरू हरेकले हरेक रात ताजा मन्न खाए, तिनीहरू हरेकले, तर त्यहाँ दुईजना देशमा जान सफल भए, 10,00,000 परीक्षा के थियो? तिनीहरू सबैले एउटै चट्टानबाट पिए, तिनीहरू सबैले आत्मिक मन्न खाए, जसरी आज बिहान हामीले खाँदैछौं। तर वचनको जाँचले तिनीहरूलाई प्रमाणित गर्यो। जब यो कादेश बर्नियाको समय आयो, जब तिनीहरूले प्रतिज्ञाको देशतर्फ शुरू गरे र तिनीहरू वचनले नजाचेसम्म त्यहाँ जान सकेनन् र सबै बाँकी 10 फर्केर आए र भने, हामीले यो गर्न सक्दैनौ मानिसहरू, हामीहरू तिनीहरूको लागि फट्याङ्ग्राहरू जस्तै छौ। तिनीहरूको महान पर्खालले घेरिएको सहरहरू, विपक्ष अति ठूलो छ। तर यहोशू र कालेबले मानिसहरूलाई चुप बनाए। उनीहरूले भने, हामीहरू यो गर्न सक्षम भन्दा बढी छौ, किन परमेश्वरले त्यसो भन्नुभयो, तिनीहरू निस्केर आउनुभन्दा अगाडि मैले तिमीहरूलाई देश दिएको छु, मैले यो तिमीहरूलाई दिएको छु, यो तिमीहरूको। तर यहाँ हरेक 10,00,000 एकजना थियो। त्यहाँ संसारमा आज लगभग 50 करोड तथाकथित इसाईहरू छन् र हरेक दिन एउटा पुस्ता समाप्त हुन्छ। र अब के हुन्छ यदि ऱ्याप्चर आज आउँछ अनि 500 मानिस विश्वव्यापी रूपमा के ऱ्याप्चरमा उठाइ लगिन्थ्यो? तिनीहरू गएको तपाईँले कहिल्यै पनि थाहा पाउनुहुने छैन वा कागजमा देख्न समेत सक्नुहुन्न। र परमप्रभुको आगमन एउटा गुप्त आगमन हो, उहाँ आउनुहुनेछ र चोरेर लानुहुनेछ। यो यति अल्पसंख्यक हुनेछ जबसम्म, जस्तो त्यो दिनहरूमा भएको थियो जब चेलाहरूले यसुलाई सोधेका थिए, शास्त्रीहरूले किन एलिया पहिले आउनुपर्छ भनी भन्छन्। उहाँले भन्नुभयो, ऊ आइसकेको छ र तिमीहरूले थाहा पाएनौ। के तपाईँले कहिले सोच्नु भएको छ कि मानिसहरूले के गरे? तिनीहरू मलाई कि मलाई एलिया आउँदैछन् भने विश्वास गर्दै गए र उनी ठिक तिनीहरूको माझमा थिए र तिनीहरूले यो थाहा पाएनन्। त्यस्तै नै मानिसको पुत्र आउने समयमा हुनेछ, तिनीहरूले उहाँलाई पनि उस्तै नै गर्नेछन्। परमेश्वरको आत्मा यहाँ हुनुहुन्छ। ठिक छ, हामी यससँग के गर्न जानेछौ? के हामी मन्न खान जानेवाला छौ र अन्य त्यस्तै हामी हुर्किँदै जाँदा निरन्तर माथि बढ्दैनौ? के तपाईँले एउटा बिउलाई ध्यान दिनुभएको छ? जसरी रेभरेन्ड पिर्सले केही पल अगाडि बोल्दै हुनुहुन्थ्यो, र कसरी एउटा बिउ जमिनमा जाँदछ, जमिनमा धेरै बिउहरू छन्। जब परमेश्वर पानीमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो, उज्यालोसँग र ज्योति ल्याइयो, परमेश्वरको पहिलो उपस्थिति बोलिएको ज्योति परमेश्वरको वचनबाट आयो, र परमेश्वरको वचन मात्रै एउटा कुरा हो जसले अझै पनि ज्योति ल्याउँदछ। र जब पानी फर्केर जान्छ, बिउ पहिले नै पृथ्वीमा थियो, र ज्योतिले केवल बिउहरू ल्यायो जुन जीवाणु सहित बाँकी थियो अगाडि आयो। परमेश्वर आफ्नो सृष्टि बनाउँदै हुनुहुन्छ, र अब इस्टरको बिहानमा त्यहाँ अर्को ज्योतिले पृथ्वीमा प्रहार गर्यो जब पवित्र आत्मा दिइयो, र ती बिउहरूमा ज्योति ल्याउनको लागि दिइएको हो, जुन परमेश्वर उहाँको पूर्व ज्ञानद्वारा जान्नुभएको थियो कि त्यो यहाँ पृथ्वीमा हुनेछ। जसरी उहाँले पहिलो प्राकृतिक बिउलाई चिन्नुभयो, आत्मिक बिउ कहाँ छ भने उहाँलाई थाहा छ। तपाईँको शरीर ठिक यहाँ त्यस बेला पृथ्वीमा रहेको थियो जब परमेश्वरले पहिलो पटक पृथ्वीलाई अस्तित्वमा ल्याउनुभयो। हामीहरू पृथ्वीको एउटा हिस्सा हौ, हामीहरू त्यही रहेका थियौं र उहाँको पूर्व ज्ञानले उहाँलाई कसले प्रेम गर्छ र कसले उहाँको सेवा गर्छ र कसले गर्दैन भन्ने कुरा उहाँलाई राम्ररी थाहा थियो। उहाँको पूर्व ज्ञानले त्यो भन्दछ, यदि यो थिएन भने त्यसो भए उहाँ परमेश्वर हुनुहुन्न, उहाँ असीम नभइकन परमेश्वर हुन सक्नुहुन्न, र यदि उहाँ असीम हुनुहुन्छ भने उहाँले सबै कुरा जान्नुहुन्छ। त्यसैले तपाईँले मानिसहरूले आफ्नो गल्ती गरेको देख्नुहुन्छ, तिनीहरू यसमा ठेस खान्छन्, तिनीहरू यसमा भाग्छन् र तिनीहरूले यो र त्यो भनी सोध्छन्, तर यो सही तरिकामा काम गर्दैन। हामीले यो देख्छौ, तर त्यहाँ एउटा काम गर्ने अधिकार छ, त्यो परमेश्वरको सिद्ध इच्छा पाउनु र यसमा खडा हुनु हो, जसको लागि परमेश्वरले तपाईँलाई बोलाउनु भयो। जसरी भाइ ज्याकले केही क्षण अगाडि यहाँ तल पर्सिङ स्क्वायरमा भन्नुभयो, सबै अन्यताहरू, एउटा यो बाटो र अर्को त्यो बाटो र धर्मशास्त्रीहरूको बारेमा र त्यस्तै, कि तपाईँ कुनै धर्मशास्त्र जान्न चाहनुहुन्छ त्यहाँ तल जानुहोस्। मलाई लाग्छ त्यो लगभग लन्डनको हाइड पार्कमा जस्तै छ। म त्यहाँ तल थिए, सबैको आफ्नै आफ्नै विचार छ। यो एउटा यो बेबिलोनको आधुनिक दिनको संसारको समूह हो। तर के तपाईँले याद गर्नुभयो, जसरी भाइ पिट्सले आज बिहान उहाँको प्यारो सन्देश हामीलाई दिनुभयो, जसै उहाँ पार्कबाट जान थाल्नुभयो, त्यहाँ उहाँले इस्टरको सानो लिली भेटाउनुभयो। सबै अन्यताको बीचमा उहाँले हाम्रो लागि यो ल्याउँदै गर्नुहुँदा हो वा होइन भन्ने कुनै तरिका छैन। त्यो परमेश्वरको जीवन चम्किरहेको थियो सबै अन्यताको बीचमा। यो त्यहाँ आफ्नो चमकमा थियो किनभने परमेश्वरले यसलाई त्यहाँ हुनको निम्ति नियुक्त गर्नुभएको थियो। सबै द्वन्द्वको बीचमा कसैले यसलाई ध्यान दिएन, तिनीहरूले यसको आत्मिक प्रयोग देखेनन्। र त्यस्तै नै छ आज हाम्रा सबै ठूला जमघटहरू र समूहहरू र मण्डलीहरू र सम्प्रदायहरू र अन्य त्यस्तैमा। एउटाले यो तर्फमा तानिरहेको छ, हामी ब्याप्टिस्ट हुनुपर्दछ वा प्रेसबिटेरियन हुनुपर्छ, यो त्यो वा अर्को हुनुपर्दछ। यो सबैको बीचमा त्यहाँ एउटा फूल फुलिरहेको छ, त्यहाँ परमेश्वरको एउटा शक्ति ठिक हामीहरूको माझमा छ, हामी सबैको बीचमा उठाइएको छ। आउनुहोस् केवल रोकौं र यसलाई हेरौं केही मिनट, र यसलाई यो हप्ता हेरौं र यो हाम्रो अगाडि प्रकट गरिएको हेरौं। परमेश्वरले यो गर्नुहुनेछ भने हामी विश्वास गर्छौं, होइन र? म देख्छु कि हामी अहिलेसम्म तल भइसकेको हुनुपर्छ, त्यसैले आउनुहोस् प्रार्थना गरौं हामी प्रत्येकले। प्रिय परमेश्वर, जब तपाईँको उपस्थितिमा हामी शिरहरू झुकाउँदछौ, हामी महसुस गर्दछौ कि यो माग्नको लागि हामी कति अयोग्य छौ, तर तपाईँले हामीलाई त्यो प्रतिज्ञा गर्नुभयो, यदि हामी आउँछौ भने तपाईँले हामीलाई अस्वीकार गर्नुहुने छैन। र यी रुखु टिप्पणीहरू जुन भर्खरै भनियो, एउटा सिद्धान्त 10,00,000 हुनको लागि कति पनि भएको होइन, तर केवल एक प्रकारले सम्झनको लागि, किनकि तपाईँले भन्नुभयो, ढोका कठिन छ र बाटो सागुरो छ, जसले जीवनमा डोर्याउँछ र थोरैले मात्र त्यो भेट्टाउनेछन्। किनकि धेरैजना बोलाइएका छन् तर थोरै चुनिएका छन्। ओ अनन्त पिता, सुसमाचारको ज्योति यस सहरभरि पठाउनुहोस् आउँदो हप्ताको अधिवेशनको माध्यमबाट, र यदि त्यहाँ कुनै बिउ छ भने कुनै तरिकामा तपाईँको आफ्नै महान विवेकशील दूरदर्शीद्वारा, जस्तो कि यसलाई पुरुष र महिलामा वीर्यको चित्रण गर्न खोजेको जस्तै, तिनीहरू अधिवेशनमा आउन सकेको होस्। पवित्र आत्माले तिनीहरूलाई ज्योति दिनुभएको होस्। हामीले सोचेको भन्दा समय सायद ढिलो भइसकेको छ भने हामीले बुझेका छौ। हामी प्रार्थना गर्छौ परमेश्वर कि जसरी हामी यहाँ आउँदछौ, यो विश्वास गर्दै कि सायद त्यहाँ केही छ जुन पूरा गर्न सकिन्छ, जसले मानिसहरूलाई मदत गर्नेछ, वा त्यो अन्तिम भेडालाई समात्नेछ। हामी जान्दछौ जब भेडाको बगाल पूरा हुन्छ तब गोठालोले ढोका बन्द गर्नुहुनेछ, जस्तो यो नोआको दिनमा थियो जब परिवारको अन्तिम सदस्य भित्र ल्याइयो, परमेश्वरले ढोका बन्द गर्नुभयो र तिनीहरूले कुटे अनि पिटे, तर यो धेरै ढिलो भइसकेको थियो। प्रिय परमेश्वर, उनीहरूसँग अवसर थियो। तपाईँले भन्नुभयो, म भेडाको बगालको लागि ढोका
हुँ।
र कविको गीत कति आकर्षक छ, के 99 तपाईँको लागि पर्याप्त छैन र? तर होइन, त्यहाँ अझै एउटा थियो। ऊ एउटा सानो कालो भेडा हुन सक्छ, वा ऊ सानो केही पनि नहुन सक्छ, सानो पोथी वा भाले हुन सक्छ। तिनीहरू कहाँ छन् हामीलाई थाहा छैन, तर त्यो अन्तिम भित्र आउनु पर्दछ अनि त्यसपछि ढोका बन्द हुनेछ। ओ परमेश्वर, जसलाई सबै कुरा थाहा छ, यस बिहानीमा हाम्रो जीवन खोज्नुहोस् र हामी जहाँ पनि जान सक्छौ हामीलाई त्यहाँ पठाउनुहोस्, ताकि हामीले त्यो अन्तिम एउटालाई भेट्न सकौं कि ढोका बन्द हुनेछ र भेडासँग भित्र गोठालो पनि हुनेछ। प्रदान गर्नुहोस् प्रभु। यदि त्यहाँ त्यो एउटा आज यहाँ छ भने, यदि त्यो एउटा जो आउन पर्ने थियो, पिताले मलाई दिनुभएको सबै म कहाँ आउनेछन् र मेरो पिताले नल्याएसम्म कोही पनि आउन सक्दैन। र यदि त्यहाँ एउटा खिचाउ छ वा एउटा सानो भावना छ, ताकि यो नै समय हुन सकोस् कसैको लागि, यहाँ श्रोताहरूमा, यहाँ वा तल वा जहाँ कहीँ पनि तिनीहरू हुन सक्छन्, तिनीहरूले जवाफ दिन सकुन्, हो प्रभु, म त्यो सानो भौतारी रहेको मानिस हुँ जो टाढा भौतारिएको छु र त्यो मेरो जीवनभर लडेको छ। मलाई म आउनु पर्छ जस्तो लागेको थियो, तर आज म हारको पक्षमा झुन्डिरहेको छु। म माथि वा तल जान सक्दिन, म कुनै पनि बाटो जान सक्दिन। ओ महान गोठाला आउनुभएको होस्, नम्र हातबाट तल पुग्नुहोस् र त्यो एउटालाई सुरक्षित रूपमा भित्र ल्याउनुहोस्, उहाँको काँधमा राख्नुहोस् अनि त्यसलाई सुरक्षित फर्काएर ल्याउनुहोस्। हुन सक्छ यहाँ एकजना हुनुहुन्छ प्रभु जो बिमार हुनुहुन्छ, उस्तै अवस्थामा हुनुहुन्छ जुन चिकित्सकले भनेका छन्। यहाँ गर्न सकिने केही पनि छैन। उसले यसबाट बचाउनको लागि धेरै कोसिस गर्यो, तर उनले यसलाई बचाउन सकेनन्। यो उसको पहुँचबाट बाहिर छ। त्यहाँ केही पनि छैन जुन उसले गर्न सक्छ। उसको औषधि वा उसको चक्कुले त्यससम्म पुग्न सक्दैन, तर ओ प्रभु, तपाईँको महान बाहुलीको लागि त्यहाँ केही पनि टाढा छैन र तपाईँको वचन तपाईँको हात हो। त्यसैले हामी प्रार्थना गर्छौ, प्रिय परमेश्वर, यस बिहान हामीहरू तपाईँसँग बोलिरहँदा कि तपाईँ तल आउनुहुनेछ र त्यस एकजनालाई लिनुहुनेछ जो बिमार र आफैलाई मद्दत गर्न सक्नुहुन्न। सबै वैज्ञानिक चिजहरूको पहुँचबाट बाहिर छ, चिकित्सकहरूबाट पर, तिनीहरू निको हुन सकेका हुन्। यसलाई प्रदान गर्नुहोस् प्रभु। जसरी हामीले दाउदको बारेमा सोच्दछौ, जसरी उनलाई केही भेडाहरूको लागि जिम्मेवारी दिइएको थियो केवल थोरै, तर एक दिन एउटा भालु आयो र त्यो एउटा भेडालाई समात्यो अनि त्यसलाई बाहिर लग्यो। र त्यसलाई खान सक्थ्यो जस्तो क्यान्सरले शरीरलाई खान्छ वा एउटा ठूलो सिंहले। तर दाउद एउटा राइफलले पनि राम्ररी सुसज्जित थिएनन् वा एउटा तरवारवाला थिएन, तर केवल एउटा घुएत्रोमा उनी भेडाको पछि लागे। र जब उनले सानो भेडालाई मार्न लागेको पशु भेटाए, उनले त्यसलाई घुएत्रोले मारे, बस एउटा साधारण हतियार जसमा एउटा छालाको टुक्रा र डोरी थियो, तर उनमा यसप्रति आत्मविश्वास थियो। हामी माझ कोही महान प्रतिभावान छैन प्रभु, हामी साधारण मानिसहरू एउटा साधारण सानो प्रार्थना सहित आएका छौँ, तर हामी यस बिहान पिताको भेडाको पछि आएका छौँ। त्यस महिला जो सडकमा हिँडेकी छिन् दरिद्र भई, चुरोट पिउँदै, चुरोटबाट शान्ति पाउन खोज्दै, त्यस पुरुष जसले गिलासको गन्ध लिएको छ र त्यसलाई पछाडि राख्न खोजेको छ, तर शत्रुले उसलाई कसरी जकड्छ। त्यो केटा वा केटी जसले सही गर्न खोजेको छ, जसले गलत कुराबाट अलग हुने बल पाउन सक्दैन, हामी प्रभु येशूको नाउँमा आउँछौ यस बिहान भेडालाई दाबी गर्न। हामी शत्रुलाई इन्कार गर्छौ किनभने यो सामान्य कुरा हो, प्रार्थनाको घुएत्रो, तर हामीहरू त्यो एउटालाई पिताको बगालमा फर्काएर ल्याउन जाँदैछौ ताकि हामीले ती कुराहरूको लेखा दिन सकौं जुन हाम्रो हातमा सुम्पिएको छ। परमेश्वरको शक्तिले विश्वासलाई प्रहार गरेको होस् तल मानिसहरूको हृदय र त्यो हराएको प्राण आज बिहान फर्किएको होस्। यस जीवनको परीक्षाले उनलाई दूर लगेको होस्, उसलाई जान दिएको होस् र उसले आफैलाई मालिकको काँधमा सुरक्षित भेट्टाएको होस्, सुरक्षामा फेरि बोकेर लगेको होस्। हामी यो येशूको नाउँमा माग्दछौ, आमेन। तपाईँहरू सबैलाई परमेश्वरले आशिष दिनुभएको होस्। तपाईँहरूलाई भोलि नभेटेसम्म म सेवालाई भाइ सकरियनमा दिनेछु। यो म आशा गर्छु कि तपाईँले कि मैले परमेश्वरको नजरमा र तपाईँको अगाडि बढी अनुग्रह पाएको छु। यो विश्वास गर्न कि म यहाँ तपाईँ कहाँ केही गलत भन्नको लागि खडा हुनेछु। मैले मेरो 56 जन्मदिवस काटेको छु अर्को दिन। यो केवल एउटा बुढो मानिसको सन्देश मात्रै होइन, मैले यो म सानो छदादेखि नै विश्वास गरे र यदि यो सत्य होइन भने म परमेश्वरसँग भएको पृथ्वीमा सबैभन्दा मूर्ख व्यक्ति भएको छु। मैले मेरो सम्पूर्ण जीवन यस कारणको लागि दिएको छु र म यो इमानदारीताका साथ भन्न चाहन्छु, यदि मसँग 10,000 जीवन हुन्थ्यो भने म कहिल्यै मेरो धारणा परिवर्तन गर्ने थिइनँ। अब चंगाई हरेक व्यक्तिको पहुँचमा छ। याद गर्नुहोस्, चंगाई तपाईमा छ। परमेश्वरले आरूमा हुने हरेक आरूहरूलाई त्यहाँ राख्नुभयो जब उहाँले यसलाई बगैँचामा रोप्नुभयो। हेर्नुहोस्, तपाईँ केवल आरूको रुख वा स्याउको रुख या फलफूलको रुख केवल हुर्किनु पर्थ्यो पृथ्वीमा पानी पिएर। अब तपाईँहरू प्रत्येकसँग तपाईँमा ती क्षमताहरू छन् तपाईँलाई छुटकारा दिनको लागि, किनकि यो परमेश्वर हुनुहुन्छ। किनकि तपाईँ बप्तिस्माद्वारा पानीको बप्तिस्माद्वारा होइन आत्मिक बप्तिस्माद्वारा ख्रिस्टमा रोपिनु भएको छ। तपाईँ ख्रिस्टमा पानीको बप्तिस्माद्वारा आउनुहुन्न, आत्मिक बप्तिस्माद्वारा। भोलि दिउँसो प्रभुको इच्छा भए म त्यसमा बोल्दैछु, यसको कसरी र के वास्तविक प्रयोग हुन सक्छ। तपाईँसँग यो दिउँसो हुन्छ ताकि यसले तपाईँको कुनै पनि सेवाहरूमा हस्तक्षेप गर्ने छैन। अब हेर्नुहोस्, तपाईँहरू प्रत्येक यहाँ विश्वासीको रूपमा खडा हुनुहुन्छ। हेर्नुहोस्, तब जीवन जुन ख्रिस्टमा थियो त्यो तपाईँमा छ। यो सक्छ यदि तपाईँले केवल यो देख्न सक्नुहुन्छ भने। तपाईँले त्यसबाट रोक्ने अन्धो पार्ने शैतानको काम हो। त्यसले तपाईँलाई केवल अन्धो पार्नेछ कि हेर्नुहोस् तब तपाईँ कहाँ जाँदै हुनुहुन्छ भने तपाईँलाई थाहा छैन। एउटा अन्धो मानिसले आफू कहाँ जाँदैछ भनी भन्न सक्दैन, उसले त्यस मानिसबाट समझ खोज्नु पर्छ जसले देख्न सक्दछ। हामीले नबुझुन्जेलसम्म कसैले हामीलाई सत्य के हो भनी बताइदिनु पर्छ। र ख्रिस्ट तपाईँको निम्ति मर्नुभयो र तपाईँ संसारबाट ख्रिस्टमा प्रत्यारोपित हुनुभयो र सबै कुरा जुन तपाईँलाई आवश्यक छ त्यो ठिक तपाईँभित्र छ पवित्र आत्माको बप्तिस्माद्वारा। के त्यो सही होइन? अब तपाईँले केवल गर्नुपर्ने एकमात्र कुरा त्यसबाट पिउनु हो। र जसै रुखले पिउँछ त्यसले आफ्नो पातहरू आफ्नो कोपिलाहरू बाहिर निकाल्न थाल्छ, हरेक वर्ष आफ्नो फलहरू निकाल्न थाल्छ। फल जमिनमा हुँदैन, फल बिरुवामा हुन्छ। कतिजनाले त्यो बुझ्नुहुन्छ? आमेन भन्नुहोस्। त्यसैले हेर्नुहोस्, फल बोटमा हुन्छ र हरेक बिरुवाले उहाँको मुहानबाट पिउनु पर्छ। जसै झरी तल आउँछ त्यो बिरुवालाई जीवन दिन्छ त्यसबाट पिउनको लागि, र जसै यसले पिउँछ यो हुर्किन्छ र यो पूर्ण कोपिला नहुन्जेलसम्म हुर्किँदैछ, मण्डलीको जस्तै यस युगमा फुल्नको लागि। र जसै हामी पिउँछौ हामी हुर्किन्छौ, तर यदि बिरुवाले पिउनलाई इन्कार गर्छ भने तब बिरुवा हुर्किन सक्दैन। र यदि तपाईँले अहिले मात्र विश्वास गर्नुहुन्छ भने व्यक्तिगत रूपमा पक्कै पनि तपाईँलाई थाहा छ कि प्रभुले कसरी गर्नुहुन्छ, फरक कुराहरू देखाउनुहुन्छ सभामा, तपाईँले के गर्नुभयो र के तपाईँले गर्नुहुन्न थियो भने। र त्यस्तै हामी आशा गरिरहेका थियौं कि पवित्र आत्मा हामी माथि आउनुहुनेछ यस बिहानमा र हामी खडा हुँदै गर्दा यस्तो कामहरू गर्नु नै छ, तर मैले प्रतीक्षा गरिरहे। मलाई लाग्छ यो अति नै भाग हो। यो सोच्दै कि तलकाहरूले हामीलाई यहाँबाट बाहिर निकाल्न चाहन्छन्, हेर्नुहोस्, तर तिनीहरूले हामीलाई खोजिरहेका छन्। हामी अब ढिला भएका छौं, तर यो विश्वास गर्नुहोस् तपाईँको सम्पूर्ण हृदयले, कृपया गर्नुहोस्, यदि मैले तपाईँको दृष्टिमा अनुग्रह पाएको छु भने एउटा सच्चा व्यक्तिको रूपमा यो विश्वास गर्नुहोस्। अब आफ्नो हात एक अर्कामा राख्नुहोस्। अब हेर्नुहोस्, अब बाइबलले भनेको छैन यी चिन्हहरूले विलियम ब्रानमलाई पछ्याउँछ, यो भनेको छैन यसले मात्रै ओरल रोबर्ट्सलाई पछ्याउँछ, यसले भाइको वा कसैलाई पछ्याउनेछ भनेको छैन। यी चिन्हहरू तिनीहरूसँग हुनेछ। बहुवचन, जसले विश्वास गर्दछ यदि तिनीहरूले आफ्नो हात बिरामी माथि राखे भने तिनीहरू निको हुनेछन्। यो त्यो परमेश्वरको शक्ति तपाईँमा भएको जसले तपाईँले हात राख्नु भएको व्यक्तिमा जीवन ल्याउँदछ, पवित्र आत्माको जीवन दिने स्रोत हो। प्रिय परमेश्वर, येशु ख्रीष्टको नाउँमा यो निर्णायक घडीमा जब मण्डली यस घडीमा तिनीहरू खडा हुन सकेका हौन, नआत्तिकन र हुन सकोस् कि ख्रीष्टलाई चिहानबाट उठाउनु हुने शक्ति तिनीहरूलाई ठिक अहिले सुसमाचारको सत्यता बुझाएका हौन, जुन येशूको आज्ञा थियो। यदि तिनीहरूले बिमारीमाथि हात राखे भने तिनीहरू निको हुनेछन्। हुन सकोस् हरेक दुष्टको शक्ति, हरेक बिमारहरू, हरेक रोग, हरेक पीडा दिने कुरा जुन मानिसलाई भएको छ, ठिक अहिले यो विश्वासद्वारा हटेको होस्। विश्वास गर्ने मानिसको रूपमा हामी यो येशु ख्रीष्टको नाउँमा माग्दछौ, आमेन। अब आफ्ना हातहरू उचाल्नुहोस् अनि उहाँलाई प्रशंसा दिनुहोस्, यदि उहाँले यो गर्नुहुन्छ भने, तपाईँ विश्वास गर्नुहुन्छ भने। प्रिय परमेश्वर, यो बच्चा मर्नेछ प्रभु, यो गरिएन भने म येशु ख्रीष्टको नाममा यो गाँठको निन्दा गर्दछु, यसले निर्दोष बच्चालाई छोडेको होस्, आमेन। अब चिकित्सकहरूले कोसिस गरे र तिनीहरू असफल भए, मात्र विश्वास गर्नुहोस्।